الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا ونبينا وحبيب قلوبنا وطبيب نفوسنا وشفيع صلوبنا مولانا أبي القاسم محمد صلوات اللهم صل على محمد وآل محمد وعجل فرجهم وعلى آله الطيبين الطاهرين المعصومين المظلومين سيما بقية الله في الأرضين ولعنة الله على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين. اللهم صل وسلم وزد وبارك على صاحب دعوة النبوية وصولة الهيدرية والعصمة الفاطمية والحلم الحسنية والشجاعة الحسينية والعبادة السجادية والمعاصر الباقرية والآثار الجعفرية والعلوم الكاظمية والحجج الرضوية والجود التقوية والنقابة النقبية والهيبة العسكرية والغيبة الإلهية صلوات اللهم صل على محمد وآل محمد وأجل فرجهم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. أما بعد، فقد قال الله تبارك وتعالى في القرآن المجيد والفرقان الحميد وقوله الحق: أعوذ بالله من الشيطان الرجيم. ونريد أن نمن على الذين استضعفوا في الأرض ونجعلهم أئمة ونجعلهم الوارثين. تمام حمد و ثناء ذات باری تعالیٰ کے لیے جو معبود برحق ہے، جو واحد و یکتا ہے، جس کے سوا کوئی عبادت کے لائق نہیں، وہ پروردگار جو اس کائنات کا خالق اور وہی اس کائنات کی تمام مخلوقات کا رازق اور اس کے سوا کوئی بھی کسی بھی شے کا مالک حقیقی نہیں، وہ رب جو ہم سے ہماری شہرک سے زیادہ نزدیک اور ہم سب کی صداؤں کو، ہماری پکار کو سننے والا، ہمارے دلوں کے مخفی رازوں سے آگاہ ہے. خواتین گرامی، کل کی مجلس کا ہی تسلسل ہے آج کی مجلس، اور کل جس آیت کو سرنامہ کلام بنایا تھا اسی آیہ کریمہ کو آج دوبارہ سرنامہ کلام بنایا ہے. یہ وہ آیت ہے جس میں اللہ تعالیٰ اپنے وعدے کے بارے میں فرما رہا ہے، اپنے ارادے کے بارے میں فرما رہا ہے کہ ہم نے ارادہ کیا ہے کہ ہم منت رکھیں گے، احسان کریں گے ان لوگوں کے ساتھ جن کو زمین کے اوپر کمزور بنا دیا گیا، جن کے حق کو زمین والوں نے غصب کیا، جن کو زمین والوں نے اس مرتبے اور اس منزلت سے گرا دیا جس پر اللہ تعالیٰ نے انہیں فائز کیا تھا. اور یہ منزلت اور مرتبہ اہل بیت علیہ السلام، ائمہ اطہار علیہ السلام کا ہے، جنہیں پروردگار عالم نے زمین کے اوپر اپنا وارث قرار دیا تھا. لیکن مسلسل ہر امام کے ساتھ امتیوں نے ظلم کیا، ظالم حکمرانوں اور جابروں نے ظلم کیا، اور یہ ظلم کرنے والے صرف حکمران اور بادشاہ نہیں تھے بلکہ اس ظلم میں امت بھی شامل تھی. پس جب لوگوں نے ظلم کیا اہل بیت عصمت و طہارت پر، اور ایک کے بعد ایک امام آتے رہے اور شہید ہوتے رہے، یہاں تک کہ گیارہویں امام بھی درجہ شہادت پر فائز ہوئے، پروردگار عالم نے اپنی آخری حجت کو محفوظ کر لیا اور بقیت اللہ کے نام سے یاد کیا. بقیت اللہ خیر لکم ان کنتم مؤمنین، اللہ کا بچایا ہوا تمہارے لیے بہترین ہے اگر تم صاحب ایمان ہو. اگر ہم صاحب ایمان ہوں گے تو امام زمانہ سے فائدہ اٹھا سکتے ہیں، اگر ہمارے ایمان میں اضافہ ہوگا تو ہم امام زمانہ کی برکتوں سے فیضیاب ہو سکتے ہیں۔ بس پروردگار عالم نے وعدہ کیا ہے کہ ان آئمہ اطہار کو واپس لوٹ آئے گا، زمین کے اوپر انہیں اپنا امام اور وارث قرار دے گا۔ ایک امام کا ذکر نہیں ہے بلکہ آئمہ کا لفظ آیا ہے، سورہ قصص کی پانچویں آیت ہے جس کو آپ کے سامنے پڑھا، اور وارثین کا ذکر ہے، یعنی ایک وارث نہیں ہے بلکہ کئی ایک وارث ہیں، یعنی جب امام زمانہ آئیں گے تو ان کے بعد آئمہ اطہار کی رجعت کا دور ہوگا، آئمہ اطہار کی حکومت کا دور ہوگا۔ یہ حکومت اسلامی تھی جو آئمہ اطہار کا حق تھا، جس کو بادشاہوں نے غصب کیا اور بادشاہوں کے مددگار امتی بنے۔ لہذا پروردگار عالم نے وعدہ کیا ہے کہ وہ دن آئے گا جب امام زمانہ کی حکومت ہوگی، جب امام کی حکومت پوری دنیا کے اوپر ہوگی، صرف ایک شہر میں یا ایک ملک میں نہیں ہوگی بلکہ جب امام تشریف لائیں گے تو امام کی حکومت اس پوری دنیا پر ہوگی، پوری کائنات پر ہوگی، کوئی بھی ظالم جابر حکمران نہیں ہوگا۔ اللہ تعالیٰ سے دعا بھی کرتے ہیں ہم اس دن کی، اور دعا کے ساتھ ساتھ عمل کی بھی ضرورت ہے، دونوں کام انجام دیں گے تو ہم منتظر ہیں امام زمانہ عجل اللہ تعالیٰ فرجہ شریف قرار پائیں گے۔ درود بھیجے گا محمد صلی علی محمد و آل محمد و عجل فرجہم، اللهم صل على محمد وآل محمد وعجل فرجهم۔ کل ابتدا میں مجلس کے میں نے بیان کیا تھا کہ اگر غیبت امام زمانہ ہے تو غیبت کی مثال تاریکی کی ہے، غیبت کی مثال ظلمت کی ہے، غیبت کی مثال اندھیرے کی ہے۔ امام کی غیبت ہونا ہمارے کسی برے عمل کا نتیجہ ہے کہ ہم اس قابل نہیں ہیں کہ اپنے امام کی نصرت کر سکیں، ہم اس لائق نہیں ہیں کہ امام کا ساتھ دے سکیں، ہم اس اہلیت پر نہیں ہیں کہ امام کی جان کی حفاظت کر سکیں۔ لہٰذا اللہ تعالیٰ نے ہمیں اس وقت تک کے لیے مؤخر کر دیا ہے ظہور امام زمانہ کے لیے، اس نعمت عظیم کے لیے، جب تک ہم اپنے اندر وہ صلاحیت اور وہ قابلیت پیدا نہیں کر لیتے۔ بس یہ دور، اس میں اگر کوئی چراغ جلا رہا ہے، اگر کوئی موم بتی روشن کر رہا ہے، اگر کوئی نصرت امام کے لیے کوشش کر رہا ہے، علم حاصل کر رہا ہے، عمل انجام دے رہا ہے، اپنے آپ کو گناہ سے بچا رہا ہے، وہ شخص کی مانند ہے جو اندھیرے میں روشنی کرتا ہے۔ اور اگر کوئی انسان غافل ہے، گناہ میں مبتلا ہے، اگر کوئی انسان اپنی زندگی میں مست ہے، امام زمانہ کے حوالے سے سوچتا نہیں، دعا نہیں کرتا، عمل نہیں کرتا، کوشش نہیں کرتا، اور امام کی حکومت کا منتظر نہیں ہے، بلکہ بہت سارے لوگ آج ایسے ہیں جو کہتے ہیں جب امام کا ظہور ہوگا تو ہوگا، جب ہوگا تو امام زمین کو عدل اور انصاف سے پر کر دیں گے، اور ساری ذمہ داریاں، سارے کام امام کے حصے کے لیے چھوڑ دیتا ہے کہ جب مولا آئیں گے تو سب چیزیں سنبھال لیں گے۔ اگر کوئی شخص ایسے سوچ رہا ہے کہ جب امام آئیں گے تو وہ سب کچھ سنبھال لیں گے، وہ شخص کی مانند ہے جو اندھیرے میں بیٹھا رہتا ہے اور لائٹ روشن نہیں کرتا۔ یہ زمانہ جو لوڈ شیڈنگ کا دور ہے، کل اسی طرح سے مثال دی تھی کہ اس میں کوئی بھی عقل مند ایسا نہیں ہے جو تاریکی میں بیٹھا رہے، ہر شخص کچھ نہ کچھ کرتا ہے۔ اگر کسی کے پاس جنریٹر کے، یو پی ایس کے پیسے نہیں ہے تو کم از کم وہ چراغ ضرور جلائے گا، موم بتی ضرور روشن کرے گا تاکہ روشنی ہو، جو ظہور کا انتظار کر رہا ہے، جو کام کر رہا ہے۔ ظہور کا انتظار یعنی مسلسل جد و جہد، کوشش کرنا، علم میں آگے بڑھنا، عمل میں آگے بڑھنا، امام کے پیغام کو پھیلانا، لوگوں کو امام کی یاد دلانا، امام کی نصرت کرنا۔ کیونکہ اگر ہم نے آج نصرت کی، آج ہم مددگار ہیں، تو جب امام آئیں گے تب بھی ہم ان کے مددگار ہوں گے۔ لیکن جو آج غافل ہے وہ امام کے آنے کے وقت بھی غافل ہی ہوگا۔ یہی وجہ ہے کہ وہ حدیث بہت زیادہ سنائی جاتی ہے اور معتبر حدیث ہے کہ بہت سارے ایسے لوگ جو شیعہ کہلائیں گے امام کی تلوار سے قتل کر دیے جائیں گے۔ یہ وہ لوگ ہوں گے جنہوں نے دین کے حوالے سے اپنی ذمہ داریوں کو نہیں سمجھا ہوگا، جنہوں نے دین کے حوالے سے اپنے علم کو نہیں بڑھایا ہوگا، جنہوں نے دین کے اعتبار سے عملی زندگی میں کوشش نہیں کی ہوگی اور غفلت کا شکار ہوں گے. جب امام آئیں گے تو یہ نصرت کرنے کے قابل نہیں ہوں گے. اور اس کے ساتھ ساتھ جو موضوع آج میں آپ کے سامنے بیان کرنا چاہ رہی ہوں وہ حضرت عیسیٰ علیہ السلام کی غیبت ہے. یہ تو امام زمانہ کی غیبت ہے لیکن حضرت عیسیٰ علیہ السلام بھی امام زمانہ کی مانند غائب ہے. آج عیسویں سال کا نیا سال ہے اور 2013 میں ہم داخل ہو گئے, اور یہ عیسوی کیلنڈر جسے شمسی بھی کہا جاتا ہے حضرت عیسیٰ کی ولادت سے شروع ہوا تھا. صحیح سن حضرت عیسیٰ کا اس وقت جب وہ غائب ہوئے نہیں معلوم, بالکل ویسا سن جو غیبت کا ہے کہیں مجھے نہیں ملا, ہو سکتا ہے ایگزیکٹ کہیں پر لکھا ہو, لیکن حضرت عیسیٰ کی ولادت کو 2013 سال گزر گئے. تو ولادت کے وقت سے لے کر اب تک ان کی عمر 2013 سال ہے لیکن وہ زندہ ہے, حیات ہے, جاویداں ہے, اور اس کا ذکر پروردگار عالم نے قرآن کریم میں بھی کیا ہے. بہت سارے لوگ نیا سال یہ عیسوی سال غلط طریقے سے منا رہے ہیں اور اکثر لوگ گناہ کر کے اس سال کو برگزار کرتے ہیں, آغاز کرتے ہیں, استقبال کرتے ہیں, جبکہ ایک مسلمان کا فرض ہے کہ وہ جب سال کا آغاز کرے تو اس نبی کے حوالے سے جو اولو العزم انبیاء میں سے ایک نبی ہے حضرت عیسیٰ علیہ السلام, ان کے اوپر انجیل نازل ہوئی جسے بائبل کہا جاتا ہے, اور صاحب کتاب تھے, اہل کتاب حضرت عیسیٰ کے ماننے والے ہیں. وہ نبی جو اولو العزم بھی ہیں, اہل کتاب بھی ہیں, ان کے پاس بھی کتاب تھی, آسمانی کتاب بھی تھی, نبی برحق تھے جن کا ذکر اللہ تعالیٰ نے قرآن کریم میں کیا ہے, اور ایک دفعہ نہیں کئی دفعہ حضرت عیسیٰ کا ذکر ہوا ہے, کیونکہ حضرت عیسیٰ امام زمانہ کے ناصر اور یاور ہیں. حضرت عیسیٰ امام کی نصرت کرنے والے ہیں, اور ہمیں اور آپ کو یہ بات قرآن سے بھی معلوم ہوتی ہے, حدیث سے بھی پتہ چلتی ہے, احادیث سے رسول میں ذکر ہے حضرت عیسیٰ علیہ السلام کا. اور نبی اکرم نے کہا تمہاری اس وقت کیا حالت ہوگی جب عیسیٰ آسمان سے نازل ہوں گے اور حضرت عیسیٰ امام زمانہ میرے فرزند امام حجت کا نام لیا, جس کا اردو میں ہم ترجمہ اور معنی اس طرح کرتے ہیں قیام کرنے والا, وہ لفظ عربی میں نہیں بولنا چاہیے ورنہ سب کو کھڑا ہونا چاہیے. بس مولا کے بارے میں رسول اللہ نے بتایا کہ وہ آسمان سے آئیں گے اور امام زمانہ کے پیچھے نماز پڑھیں گے. حضرت عیسیٰ کے ہاتھوں یہودی اور عیسائی اسلام قبول کریں گے. حضرت عیسیٰ امام زمانہ کے مددگار ہوں گے, امام جماعت ہوں گے, حضرت عیسیٰ مقتدی ہوں گے, وہ امام کے پیچھے کھڑے ہوں گے, حجت خدا زمانے کے امام ہوں گے, اور ان کی نصرت اور یاوری کرنے والے حضرت عیسیٰ علیہ السلام ہوں گے. اب یہ تذکرے کہاں پر ہیں, اور ایک اہم مسئلہ جو عیسائی حضرت عیسیٰ کے حوالے سے غلط سمجھتے ہیں اور اسلام نے قرآن نے اسے کچھ اور ہی بتایا, لیکن افسوس سے کہنا پڑتا ہے کہ مسلمان اس کو زیادہ ہائی لائٹ نہیں کرتے, کیونکہ قرآن کریم میں جو حضرت عیسیٰ کے حوالے سے وہ برحق ہے اور جو ان کا عقیدہ ہے وہ تحریف شدہ عقیدہ ہے. عیسائی یہ سمجھتے ہیں کہ حضرت عیسیٰ کو صلیب پر چڑھا دیا گیا, ان کو قتل کر دیا گیا, ان کو سولی پر چڑھایا گیا, اور ایک اور منحرف عقیدہ جس سے ملتا جلتا عقیدہ ہمارے ہاں بھی پہنچ چکا ہے. منحرف عقیدہ ان کا یہ بھی ہے کہ حضرت عیسیٰ وہ نبی ہیں جو قربانی ہیں امتیوں کے, اور حضرت عیسیٰ جب سولی پر چڑھ گئے تو انہوں نے امتیوں کی بخشش کروا دی. بنی اسرائیل کے درمیان آنے والے یہ نبی حضرت عیسیٰ علیہ السلام بنی اسرائیل کے درمیان نازل ہوئے تھے, اور جب حضرت عیسیٰ پیدا نہیں ہوئے تھے تو ان کی مادر گرامی کی والدہ یعنی حضرت حنہ نے, ان کی نانی نے خواب میں یہ دیکھا تھا, ان کی نانی نے دعا بھی کی تھی, پروردگار عالم سے طلب بھی کیا تھا, اور ان کے نانا حضرت عمران جو حضرت عیسیٰ کے نانا ہیں انہوں نے خواب میں دیکھا تھا کہ پروردگار عالم ان کے اوپر الہام کر رہا ہے, وہی نازل کر رہا ہے کہ آپ کو ایک فرزند عطا کیا جائے گا جو قوم بنی اسرائیل کا نبی ہوگا, وہ مردوں کو زندہ کرے گا, اور حضرت عیسیٰ علیہ السلام کے معجزات کی بشارت حضرت عمران کو دی گئی تھی. بی بی مریم کی والدہ گرامی کا نام قرآن میں ذکر نہیں ہوا, امراتا عمران آیا ہے, امرا یعنی عورت, عمران یعنی عمران کی عورت, عمران کی بیوی, عمران کی زوجہ. اور اس کے بعد جب بی بی مریم متولد ہوئی, جن کے لیے منت مانی تھی کہ جب بچہ پیدا ہو جائے گا تو ہم بیت المقدس کے خادم بنا دیں گے اس بچے کو, بنی اسرائیل کے درمیان بڑے بڑے علماء, بہت زیادہ مسن لوگ, عمر والے لوگ بیت المقدس کے خادم ہوتے تھے. اب یہ لڑکی پیدا ہو گئی, جو منت مانی تھی اس کے لیے تو تصور یہ تھا کہ لڑکا پیدا ہوگا. جب منت چڑھانے جا رہے ہیں تو آپ یہ خیال آیا ہے کہ یہ تو لڑکی ہے, منت کیسے پوری ہوگی. اللہ تعالیٰ نے قرآن کریم میں ایک لفظ, ایک جملہ بیان کیا ہے اس مطلب کے لیے, حضرت حنا کا جواب دینے کے لیے, لیسا ذکرو کل انسا, لیسا یعنی نہیں, ذکر یعنی مذکر, کل مانند, انسا یعنی مؤنث. اللہ تعالیٰ کہہ رہے ہیں نہیں ہے مذکر میں وہ چیز جو انسا کی مانند ہو. اس کا مطلب ہے کہ انسا میں کچھ ایسی فضیلتیں ہیں جو مذکر میں نہیں ہیں, عورت میں کچھ ایسے مرتبے ہیں جو مرد میں نہیں ہیں. پروردگار عالم نے عورت کی تعریف کی ہے, مؤنث کی تعریف کی ہے, اور یہ جو مریم عطا کر دی حضرت حنا اور حضرت عمران کو, یہ بیوی مریم اللہ تعالیٰ کا تحفہ تھا, جو در حقیقت ان کے آنے والے فرزند کے لیے بشارت تھی, جو حضرت عیسیٰ تھے. یعنی مادر عیسیٰ کو پروردگار عالم نے چنا اور ان کا ذکر کیا قرآن کریم میں سورہ آل عمران کی 42 آیہ کریمہ, جہاں اللہ تعالیٰ نے حضرت مریم کا ذکر کیا ہے. اور اس کے بعد میں حضرت عیسیٰ علیہ السلام کے حوالے سے آیات آپ کے سامنے پیش کروں گی. درود بھیجے گا محمد والے ہوں. ما صلی علی محمد و آل محمد و عجل فرجہم آلی
یا اہل دین کی خاص عبادت کے واسطے, ہم جو یہ سمجھتے ہیں کہ مرتضیٰ علی صحابہ بنا کے تیری ولادت کے واسطے برائے خوش ندیر مولا کائنات علی بن ابی طالب علیہ السلام بلند سے بلند الصلوات.
اللہم صلی علی محمد و آل محمد و عجل فرجہم. اذ قالت الملائکت یا مریم ان اللہ اصطفاکی وطہرکی واصطفاکی علی نساء العالمین. یا مریم اقنتی لربکی واسجدی ورکعی مع الراکعین. سورہ آل عمران کی 42 آیہ کریمہ, جس میں اللہ تعالیٰ فرما رہا ہے کہ جب ملائکہ نے حضرت مریم کے پاس نزول کیا اور وہی لے کر آئے, اللہ تعالیٰ کہہ رہا ہے اے مریم بے شک اللہ نے آپ کو چن لیا ہے, برگزیدہ کیا ہے. استفا کا مطلب ہوتا ہے کسی کو چن لینا, برگزیدہ کرنا. وطہرت کی, یہ لفظ طہارت مقام عصمت کے لیے استعمال ہوتا ہے. جب اہل بیت عصمت و طہارت کی عصمت کا اللہ نے اعلان کیا تو فرمایا انما یرید اللہ لیذھب عنکم الرجس اہل البیت ویطہرکم تطہیرا. درود بھیجے گا محمد. ما صلی علی محمد و آل محمد و عجل فرجہم. واصطفاکی علی نساء العالمین, اور اللہ نے آپ کو عالمین یعنی زمین و آسمان کی خواتین کے درمیان اول سے لے کر آخر تک بھی ہے حضرت مریم برگزیدہ عورت, لیکن جناب سیدہ سے بڑا مرتبہ ان کا نہیں ہے, بی بی سیدہ ان سے بلند مرتبہ ہے. محمد و آل محمد و عجل فرجہم. علی یا علی یا علی مدد حیدر. اللہم صلی علی محمد و آل محمد و عجل فرجہم. برائے مہربانی اب نعرے اگر آپ لگائیں گی تو جو میرا ٹائم ہے وہ ختم ہو جائے گا. بہت اچھا لگتا ہے لیکن مجھے تو میرے وقت کے مطابق جو دیا گیا ہے اس میں بات ختم کرنی ہے. یا مریم اقنتی لربکی واسجدی ورکعی مع الراکعین. اللہ تعالیٰ نے حضرت مریم کو حکم دیا کہ قنوت کرے, دعا پڑھیں, दुआएं कुनूत जो मांगी जाती है वो इसीलिए इबादत के हुक्म दे रहा है परवरदिगार और फरमा रहा है कि सजदा करो और रुकू करो रुकू करने वालों के साथ। बीबी मरियम वाहिद वो औरत थी जो बैतुल मुकद्दस में इबादत भी कर रही है खिदमत भी कर रही है और उनके दरमियान सिर्फ एक तन्हा औरत है जो ये काम कर रही है। पहली मरतबा ऐसा हुआ है कि बैतुल मुकद्दस में कोई खादमा आई हो। लेकिन जनाब मरियम को पालने का उनकी परवरिश करने का उनकी सरपरस्ती करने का सबको बहुत शौक था और जब कुरा डाला गया जिसकी तफसीलात है और तफासीर में लिखी हुई है तो हजरत जकरिया का नाम आया जो हजरत मरियम के खालू थे। हजरत मरियम ने इबादत की यहाँ तक कि अल्लाह ताला ने जैसे जनाब सैयदा के हवाले से हम और आप सुनते हैं मौजज़ात में कि अल्लाह ताला आसमान से उनके लिए गजा भेजता था इसी तरह बीबी मरियम के लिए भी आसमानी गजाएं आती थीं और हजरत जकरिया को उन्होंने बताया कि अल्लाह ने मेरे लिए फल भेजे हैं गजा भेजी है। बीबी मरियम को परवरदिगार आलम ने वही की कि अल्लाह ताला उन्हें बेटा अता करना चाहता है और हजरत ईसा अलैहिस्सलाम को परवरदिगार आलम ने उनकी आगोश में दिया। इसका जिक्र अगर वक्त हुआ तो मैं बाद में करूंगी। लेकिन जब हजरत ईसा अलैहिस्सलाम मुतवल्लिद हो गए तो ये कौम बनी इसराइल हजरत ईसा के बारे में पहले से हजरत मूसा अलैहिस्सलाम से तौरात में जिक्र सुन चुकी थी कि एक नबी बरहक आने वाला है जो बनी इसराइल के लिए रहनुमा होगा हादी होगा जो मुर्दा को जिंदा करने की ताकत रखता होगा और ये लोग इंतजार में बैठे हुए थे क्योंकि खबरें सुन चुके थे हजरत ईसा की इसलिए मुंतजर थे। लेकिन कैसे मुंतजर थे जिन्होंने अपना तज़किया नफ्स नहीं किया था ऐसे मुंतजर थे खबर सुनने वाले थे। लेकिन जब हजरत ईसा मुतवल्लिद हो गए तो उनकी सदा पर लब्बैक कहने वाले लोग मौजूद नहीं थे। सिर्फ 12 लोगों ने हजरत ईसा अलैहिस्सलाम की सदा पर लब्बैक कही थी जो उनके हवारीन खास थे। सिर्फ 12 अफराद थे जिन्होंने लब्बैक कही लेकिन ये वो लब्बैक कहने वाले थे जो एक खास वक्त तक हजरत ईसा का साथ देते रहे और जब मुश्किल वक्त पड़ा और जब गिरफ्तारी करने का वक्त आया हजरत ईसा अलैहिस्सलाम गिरफ्तार करने के लिए रोम से कुछ लोग आए थे और बनी इसराइल उनके जानी दुश्मन थे जो यहूदी उलमा थे उन्होंने ही हजरत ईसा अलैहिस्सलाम को स्लेब पे चढ़ाने का फैसला किया था और उनकी दानिश में वो स्लेब पर चढ़ा चुके और उन्हें कत्ल कर चुके। बस वही लोग उनके दुश्मन थे लेकिन जो हवारी थे जो बहुत ज्यादा साथ देने वाले थे और उनके दरमियान पाको पाकीजा थे। हवारी इसलिए कहा जाता है कि लफ्ज हूर से निकला और वो उनके दरमियान जो उनकी कौम थी पाको पाकीजा थे उनके दिल साफ थे और वो चाहते थे कि दूसरों को हिदायत करें दूसरों को पाको पाकीजा करें इसीलिए उन्हें हवारी कहा जाता है। हवारी का मतलब ये होता है जिनके दिल साफ हों चमकते हुए दरख्शंदा हों नूर के मायनों में ये लफ्ज लिया जाता है। लेकिन जब मुश्किल वक्त आया और हजरत ईसा अलैहिस्सलाम की गिरफ्तारी का वक्त आया तो ये सब भी साथ छोड़कर चले गए और अपने अपने घरों में इधर उधर बिखर गए। हजरत ईसा का साथ उस वक्त नहीं दिया। यही वजह है कि जो आज इंजील और बाइबल लोगों के हाथों में है वो तहरीफ शुदा है वो आसमानी किताब नहीं है इंजील के अंदर तहरीफ हो गई और आज किसी के पास भी असली नुस्खा नहीं है। जब इमाम आएंगे तो इमाम जमाना के हवाले से बात बयान की गई है कि मौला असली इंजील और तौरात के नुस्खों को लेकर आएंगे इमाम लाकर दिखाएंगे वो असली इंजील और तौरात जो आज हमारे दरमियान नहीं है। बस इमाम जमाना असली लाएंगे आज जो हमारे पास है वो तहरीफ शुदा है इसलिए कि उसके जो पैगामात है वो हजरत ईसा के और अल्लाह के आसमानी किताब के मुताबिक बिल्कुल नहीं है। हजरत ईसा ने कहा था मैं अल्लाह का बंदा हूँ। हजरत ईसा ने कहा था तुम अल्लाह के बंदे हो। हजरत ईसा का ये पैगाम था कि अल्लाह की इबादत करो हाजा सिरात मुस्तकीम अल्लाह की इबादत करोगे तो यही सीधा और सच्चा रास्ता है यही सिरात मुस्तकीम है। लेकिन अगर आज इंजील को उठाकर देखें तो उसमें तसलीस का मतलब नजर आएगा तीन खुदाओं का मतलब नजर आएगा। ये जो स्लिप का निशान आप लोग देखते हैं ईसाइयों के मतलब मुख्तलिफ जगहों पर गलों में इधर उधर नजर आता है इसका मतलब है कि तीन खुदा है एक अल्लाह एक रूहुल कुदस और तीसरे हजरत ईसा। और क्यों मानते हजरत ईसा को वो खुदा इस वजह से क्योंकि हजरत ईसा का कोई बाप नहीं था, हजरत ईसा का बाप नहीं था इसलिए ईसा अल्लाह के बेटे हैं। जबकि परवरदिगार आलम फरमा रहे हैं कि अगर ये उनकी दलील है और ये वजह है तो इससे बड़ी चीज तो हजरत आदम के पास है। आदम और हव्वा दो ऐसे किरदार हैं जिनका ना बाप है ना माँ है। बाप और माँ के बगैर पैदा करना ज्यादा मुश्किल है या बगैर बाप के पैदा करना ज्यादा मुश्किल है? परवरदिगार आलम के लिए दोनों काम ही आसान है। अल्लाह के लिए हजरत ईसा को बगैर बाप के पैदा करना भी आसान है, आदम और हव्वा को पैदा करना भी कुन फयकुन है। अल्लाह ताला इरादा करता है और हो जाता है, उसके लिए आसान और मुश्किल का तो कोई मरहला ही नहीं है। हमारे और आपके समझाने के लिए परवरदिगार आलम कुरान करीम में ऐसे कह रहे हैं कि वो लोग जो एतराज करते हैं कि जब इंसान खाक में चला जाएगा और उसकी हड्डियां चूरा चूर हो जाएंगी और खाक में मिल जाएंगी तो फिर कैसे अल्लाह उनको दोबारा उठाएगा। मौत के ऊपर, जिस्मानी मौत के ऊपर लोग एतराज करते हैं। परवरदिगार आलम फरमा रहा है इनसे कह दो जिसने तुम्हें पहली दफा खल्क किया था वो परवरदिगार, उसके लिए ये काम मुश्किल नहीं है। अल्लाह के लिए तो कोई भी काम मुश्किल नहीं, लेकिन ये खुद इंसान है जिन्होंने इस तरह के अकायद बना लिया और अपने पास से इस कसम की चीजों को गढ़ लिया कि हजरत ईसा के बाप नहीं तो अल्लाह नऊज़ु बिल्लाह उनका बाप है। और उस किताब में जो आज हमारे दरमियान है यही लिखा हुआ है कि हजरत ईसा अल्लाह के लिए इस तरह बात करते हैं कि मैं बाप से कह दूंगा, बाप ने मुझसे ये कहा। ये सब उनके हवारीन की लिखी हुई किताबें, शागिर्दों की लिखी हुई किताबें, और ऐसा नहीं है कि वो भी ये समझते हो कि असली किताब है। वो भी यही कहते हैं कि ये जो इंजील है वो हजरत ईसा के शागिर्दों की लिखी हुई है। अब सवाल ये है कि आखिर वो लोग कहाँ थे, उनको क्यों गलत फहमी हो गई कि हजरत ईसा सूली पर चढ़ गए। उनकी इंजील में यही है कि वो सूली पर चढ़ गए और कत्ल हो गए। उनको क्यों ये गलत फहमी हुई कि हजरत ईसा जिंदा है, उनको क्यों नहीं है समझ में आया कि हजरत ईसा को अल्लाह ने उठा दिया है, और कौन शख्स उनके बदले स्लेब पर चढ़ा है, क्यों नहीं उनको पता चला? ये तो उन्होंने लिखा है कि वो शख्स जो स्लेब पर चढ़ा था वो गायब हो गया। उन्होंने लिखा है कि फला आदमी जिसका नाम मुख्तलिफ जगहों पर मुख्तलिफ बताया गया है, जिसको हम और आप, हमारा अकीदा है कि हजरत ईसा का शागिर्द था और स्लेब पर चढ़ गया, ये कहते हैं कि वो गायब हो गया, लेकिन ये भी कहते हैं हजरत ईसा से लिख बच, उनको क्यों गलत फहमी? उसकी वजह यह है कि वो सब उस वक्त साथ छोड़कर चले गए थे और बाद में उन्होंने लोगों से ये खबरें सुनी कि ईसा को कत्ल कर दिया गया, उनको सूली दे दी गई। जो सुनी सुनाई बातें थी उसके मुताबिक उन्होंने अपनी इंजील में सारी दास्तान लिख दी। इसका जिक्र अल्लाह ताला कुरान करीम में कर रहा है। सारी बातें जो भी मैंने आपके सामने की हैं परवरदिगार आलम कुरान करीम में बयान कर रहा है, और ये तस्करा है सूरह निसा की 157 से लेके 159 तक की आयात में। وَقَوْلِهِمْ إِنَّا قَتَلْنَا الْمَسِيحَ عِيسَى ابْنَ مَرْيَمَ رَسُولَ اللَّهِ، اور ان کا قول، یہ نقل قول کر رہے ہیں کہ اللہ تعالیٰ فرما رہے ہیں، نقل قول کا مطلب ہوتا ہے ہم کسی سے کہیں کہ اس نے یہ کہا، ان کا یہ قول کہ ہم نے عیسیٰ مسیح کو قتل کیا ہے، عیسیٰ ابن مریم رسول اللہ جو اللہ کے رسول تھے۔ اور بنی اسرائیل اس بات کو بہت ہٹ درمی کے ساتھ، ڈھٹائی کے ساتھ بیان کرتے تھے کہ ہم نے ان کو قتل کر دیا۔ بنی اسرائیل نے جہاں اور دوسرے انبیاء کا قتل کیا اسی طرح سے وہ یہ سمجھتے تھے کہ ہم نے عیسیٰ کا بھی قتل کر دیا۔ وَمَا قَتَلُوهُ وَمَا صَلَبُوهُ وَلَكِنْ شُبِّهَ لَهُمْ، قرآن کریم بتا رہا ہے کہ انہوں نے اسے قتل نہیں کیا، نہ ہی ان کو سولی دی گئی ہے، بلکہ ایک مشابہ شخص تھا جو ان کی جگہ پر آ گیا تھا اور دوسرا شخص حضرت عیسیٰ کی جگہ قتل ہو گیا۔ اِنَّ الَّذِينَ اخْتَلَفُوا فِيهِ لَفِي شَكٍّ مِّنْهُ مَا لَهُمْ بِهِ مِنْ عِلْمٍ إِلَّا اتِّبَاعَ الظَّنِّ وَمَا قَتَلُوهُ، جو لوگ اس بارے میں اختلاف کرتے ہیں یقیناً وہ لوگ اس کے حالات کی طرف سے دھوکے میں پڑے ہیں، ان کو اس واقعے کی خبر ہی نہیں مگر فقط اٹکل کے پیچھے پڑے ہیں، اور عیسیٰ کو ان لوگوں نے یقیناً قتل نہیں کیا۔ اچھا، اب حضرت عیسیٰ اگر قتل نہیں ہوئے تو قرآن نے کیا بیان کیا کہ وہ کہاں گئے؟ پروردگار عالم نے अगली आयत में बयान फरमाया बल रफ़ाहु अल्लाहु वकान अल्लाहु अज़ीज़न हकीमा, बल्कि खुदा ने उन्हें अपनी तरफ उठा लिया, खुदा तो बड़ा जबरदस्त तदबीर वाला है। परवरदिगार आलम ने वाज़ेह तौर पर उनके सूली पर चढ़ने का, कत्ल होने का इनकार भी किया और यह भी बता दिया कि अल्लाह ताला ने उन्हें अपने पास उठा लिया, यानी हजरत ईसा की गैबत हो गई। एक गैबत इमाम जमाना की है, एक गैबत हजरत ईसा की है। हजरत ईसा की गैबत इमाम जमाना की गैबत से ज्यादा थुलानी है। 2013 साल के आज वो हो चुके हैं और अब तक गायब है। परवरदिगार आलम का हमने उन्हें उठा लिया। और ये सारे मतालिब जो इसके बरखिलाफ है, ईसाइयों का जो अकीदा है वो उनकी किताबों वैसे ही लिखे हैं। बस मुसलमानों को चाहिए कि वो बताएं कि हमारा अकीदा उनके हवाले से क्या है। अब वो आयत बयान कर रही हूं जिसमें अल्लाह ताला बयान कर रहा है कि वो वापस लौट कर आएंगे। यहां तक क्या मतलब समझ में आया कि हजरत ईसा जिंदा है, मरे नहीं है, हजरत ईसा सूली पर नहीं चढ़े और हजरत ईसा अलैहिस्सलाम की गैबत है। अब क्यों अल्लाह ने उन्हें गायब किया, क्यों उनको उठाया, इसको हमें आदीस में बताया गया कि वो मामी जमाना की नुसरत के लिए आएंगे, वापस भी आना है उनको, इसीलिए अल्लाह ताला ने उन्हें बचा कर रखा है जमाने के इमाम की नुसरत के लिए। इस आयत को सुनिएगा और जाकर दोबारा देखिएगा भी कुरान करीम में, फिर आपको ज्यादा समझ में आएगी। وَإِن مِّنْ أَهْلِ الْكِتَابِ إِلَّا لَيُؤْمِنَنَّ بِهِ قَبْلَ مَوْتِهِ وَيَوْمَ الْقِيَامَةِ يَكُونُ عَلَيْهِمْ شَهِيدًا۔ ابھی صرف ترجمہ پڑھنی ہے، اس کے بعد تشریح کروں گے۔ اور جب عیسیٰ بریکٹ میں لکھا ہے مہدی ماؤود، کیونکہ نام نہیں لکھا امام زمانہ کا عربی میں، ٹھیک ہے، بریکٹ میں جو بھی چیز ہوتی ہے اس کا مطلب یہ ہوتا ہے کہ ہمیں یہ کنایہ سے، تفسیر سے، کہیں سے سمجھ میں آنے والی بات ہے، عربی کا ترجمہ نہیں ہے۔ کہ ظہور کے وقت آسمان سے اتریں گے، اہل کتاب میں سے کوئی شخص ایسا نہ ہوگا جو ان پر ان کے مرنے سے قبل ایمان نہ لائے، اور عیسیٰ قیامت کے دن ان کے خلاف گواہی دیں گے۔ ایک دفعہ اور ترجمہ پڑھ رہی ہوں تاکہ آپ کو ذہن نشین ہو جائے۔ اور جب عیسیٰ مہدی ماؤود کے ظہور کے وقت آسمان سے اتریں گے تو اہل کتاب میں سے کوئی شخص ایسا نہ ہوگا جو ان پر ان کے مرنے سے قبل ایمان نہ لائے، اور عیسیٰ قیامت کے دن ان کے خلاف گواہی دیں گے۔ اب دیکھیے آپ، مرنے سے قبل، اس کا مطلب ہے عیسیٰ زندہ ہے، جب آئیں گے ان کی موت سے پہلے، قبل موت ہی، یعنی حضرت عیسیٰ کی موت سے پہلے سب یہودی اور عیسائی ان کے اوپر ایمان لے آئیں گے۔ ایمان کے ظہور کے بعد وہ آئیں گے، اور جب حضرت عیسیٰ کی موت ہوگی اس سے پہلے سب یہودی اور عیسائی مسلمان ہو جائیں گے، امام زمانہ کے حق پر بیعت کریں گے اور ایمان قبول کریں گے۔ قبل موت ہی کی زمین حضرت عیسیٰ علیہ السلام کی موت پر جاری۔ اچھا، کچھ لوگوں نے مختلف زمانوں میں قبل موت ہی کی زمین موت، مرنے سے پہلے، موت سے پہلے کو اہل کتاب کی طرف پلٹایا، یعنی اہل کتاب اپنے مرنے سے پہلے، کوئی بھی اہل کتاب ایسا نہیں ہوگا جو مرنے سے پہلے حضرت عیسیٰ پر ایمان نہ لے۔ اور اس کی وجہ یہ ہے کہ حجاج بن یوسف جو تاریخ اسلام میں بہت بڑا ظالم، جابر، سب سے بڑا قاتل سمجھا جاتا ہے، امام سجاد کے دور میں تھا، اس نے ایک دن امام باقر کے ایک صحابی کے سامنے کہا کہ مجھے قرآن کی ایک آیت سمجھ میں نہیں آتی، اور وہ آیت یہی آیت کریمہ ہے، سورہ نساء کی 159 نمبر کی آیت۔ اس نے کہا کہ اس میں اللہ تعالیٰ یہ کہہ رہے کہ کوئی بھی اہل کتاب، کوئی یہودی اور عیسائی ایسا نہیں ہوگا جو مرنے سے پہلے ایمان نہ لے آئے، اور میں اتنے سارے یہودیوں کو، عیسائیوں کو، شیعوں کو بھی مارتا تھا، مسلمانوں کو بھی قتل کرتا تھا، سنیوں کو بھی قتل کرتا تھا، یہودیوں کو بھی کرتا تھا، عیسائیوں کو، سب کو قتل کرتا تھا۔ حجاج نے کہا میں اتنے اہل کتاب کو قتل کرتا ہوں، کوئی بھی مرنے سے پہلے ایمان نہیں لاتا۔ تو یہ آیت کیا کہہ رہی؟ اس وقت پانچویں امام کے صحابی نے کہا کہ تم یہ سمجھتے ہو کہ یہ جو موت ہی ہے، قبل موت ہی، یہ اہل کتاب کے لیے، جبکہ یہ ابھی کے لیے نہیں ہے، کہ مستقبل کی آیت ہے، کہ جب حضرت عیسیٰ آسمان سے نازل ہوں گے اور ظہور مہدی کے وقت حضرت عیسیٰ کے ہاتھ پر یہودی اور عیسائی ایمان لے آئیں گے، اور ان کے مرنے سے پہلے کوئی بھی یہودی اور عیسائی ایسا نہیں ہوگا جو ایمان ना ले आए। ये मौत ही हजरत ईसा के मौत की बात हो रही है, उनके मरने की बात हो रही है। जब हजरत ईसा के हवाले से उसने ऐसी बात की तो हज्जाज चौंका और उसने कहा तुमने तफसीर कहाँ से ली है, तुम्हारे पास ये तफसीर कहाँ से आई। उसने कहा मैंने इमाम मोहम्मद बाकर अलैहिस्सलाम से, पांचवें इमाम से तफसीर सुनी है। मोहम्मद व आली मोहम्मद वाजल फरजहुम। फिर हज्जाज कहता है कि हाँ तुमने चश्मे जुलाल से ये तफसीर हासिल की है। चश्मे जुलाल यानी वो पानी जो बहुत पाको पाकीज़ा होता है, जिसमें कोई भी गंद और कसाफत नहीं होती। जिस जगह से तुम ये तफसीर लेकर आए हो वो पाको पाकीज़ा जगह। एक हिस्सा इसका रह गया कि वो गवाही देंगे उनके खिलाफ, यहूदियों के और ईसाइयों के खिलाफ हजरत ईसा अलैहिस्सलाम गवाही देंगे। अब ये गवाही क्या है, क्यों गवाही देंगे उनके खिलाफ? गवाही इसलिए उनके खिलाफ देंगे क्योंकि जो हजरत ईसा की तालीमात थी यानी अल्लाह एक है, मैं अल्लाह का रसूल हूँ और इबादत करो अल्लाह की, यही सिरात मुस्तकीम है, यही वो तालीमात है जो हर नबी ने अपनी कौम को दी थी। लेकिन उन्होंने इस तालीम में तहरीफ की, इस तालीम को खत्म किया और अपने पास से हजरत ईसा को मर्तबा दिया कि वो अल्लाह के बेटे हैं, वो अल्लाह है। उलूहियत यानी किसी को खुदा बना देना, ये वो अकीदा है जो तहरीफ शुदा है, शिर्क है। हजरत ईसा ने कोई ऐसी बात नहीं की थी। कुरान करीम बाज़ जगहों पर इस तरह की बात को बयान कर रहा है कि क्या मरियम और ईसा ने इन लोगों से कहा था कि हम अल्लाह के बेटे हैं या हमारे पास खुदाई है? हजरत मरियम ने नऊज़ु बिल्लाह को भी कोई ऐसी बात नहीं की, ना हजरत ईसा ने किया। ये तो अवाम है, कौम है जो खुद ब खुद किसी के लिए ऐसे अकीदे के कायल हो जाती है। और अफसोस से कहना पड़ता है कि इसी तरह का तहरीफी अकीदा, सिर्फ ईसाइत नहीं है जो तहरीफ शुदा है बल्कि हत्ता शियत, शियत में भी तहरीफात है। बहुत दुख होता है कि किसी ऐसे शख्स के लिए लफ्ज शिया इस्तेमाल किया जाए जो काफिर हो, लेकिन ये अलमिया है, इस वक्त हमारी परेशानी है। जैसे वो मुनहरिफ हो गए ऐसे ही शियों के दरमियान, अहले बैत के चाहने वालों के दरमियान एक अकीदा है जो इन्हराफ का शिकार है और उन्होंने कहा अली अल्लाह। नुसैरी जिसको मुझे नहीं मालूम यहाँ आसपास में कितने होंगे, लेकिन हमारे दरमियान हमारे कराची शहर में और पूरे पाकिस्तान में इस वक्त एक यलगार है, हमारे लिए एक मुसीबत है। वो शिया जिसको वाकई शिया नहीं कहना चाहिए, वो काफिर है। नुसैरी काफिर है, जैसे ईसाई काफिर है, जैसे यहूदी काफिर है, जैसे बुतपरस्त काफिर है, इस तरह से नुसैरी काफिर। नुसैरी अगर अली अल्लाह कह रहा है, अली की खुदाई का कायल है, ये हजरत अली की फजीलत नहीं है। हजरत ईसा को अगर कोई खुदा कह रहा है, हजरत ईसा की फजीलत नहीं है, हजरत ईसा की तालीम नहीं है, ये काफिर है और ये दुश्मन है अहले बैत के। ईसाई दुश्मन है अहले बैत के, ईसाई दुश्मन है अहले बैत के, ईसाई हजरत ईसा के भी दुश्मन है, इसीलिए वो उनके खिलाफ गवाही देंगे। ये मेरे कैसे उम्मती है जिन्होंने मुझे खुदा बना डाला। हजरत अली भी उनसे नाला है, नाराज है और दुश्मन है उनके जो कहते हैं अली अल्लाह, अली खालिक, अली के पास सारी ताकतें। बेशक हजरत अली का बहुत बुलंद मर्तबा है, उससे हम इनकार नहीं कर सकते। मौलाए कायनात को अल्लाह ताला ने जो फजीलत दी है उससे कोई इनकार नहीं कर सकता। यहाँ तक के मेराज के मौके पर भी परवरदिगार आलम ने जिस आवाज में खिताब किया रसूल अल्लाह से, उसमें हम और आप मुतअक्किद हैं कि जो आवाज आई थी रसूल को, क्योंकि अल्लाह की तो कोई आवाज नहीं है, अल्लाह ताला का जिस्म नहीं है, अल्लाह की जबान नहीं है, वो मौलाए कायनात की आवाज थी। लेकिन इसका मतलब ये नहीं है कि अली अल्लाह बन जाए। अली अल्लाह कहना ये गलत है। अगर कोई ऐसे कह रहा है तो वो तहरीफ कर रहा है शियत में, और वो शिया नहीं है, लेकिन दुनिया उसको कहती है वो शिया है। अब शियत की पहचान कुफर से नहीं होनी चाहिए। ये जो कहा जाता है शिया काफिर, बहुत हद तक गलत भी नहीं अगर ऐसे शिया को पहचाना जाए जो कुफर कर रहा है, तो हमारा उनसे ताल्लुक नहीं होना चाहिए। हकीकी शिया का नुसैरियों से ताल्लुक नहीं होना चाहिए। नुसैरी का जिक्र शेर में फजीलत के साथ नहीं आना चाहिए। बहुत अफसोस होता है जब कोई ऐसा शेर सुनते हैं जिसमें हज़रत अली की फजीलत को नुसैरी के साथ मिलाकर बयान किया जाता है। नुसैरी का खुदा, ये अली की फजीलत नहीं, हज़रत अली ने तो नहीं कहा नुसैरी का खुदा। पढ़ने वालों को चाहिए कि वो काट दे ऐसे जुमलात को। दुरूद भेजिएगा एक मरतबा मोहम्मद वाले मोहम्मद। اللهم صل على محمد وآل محمد وعجل فرجهم. بس وقت ہے تھوڑا سا, میں حضرت مریم کے اوپر جب حضرت عیسیٰ کی خوشخبری لے کر آئے فرشتے, تو اس کو اللہ تعالیٰ نے کیسے بیان کیا ہے, یہ سورہ مریم میں آیات موجود ہیں جن کو آپ کے سامنے ذکر کر رہی ہوں. فارسلنا الیہا روحنا فتمثل لہا بشرا سویا, تو ہم نے اپنی روح جبرائیل کو ان کے پاس بھیجا تو اچھے خاص سے آدمی کی صورت بن کر ان کے سامنے کھڑا ہو گیا. اب حضرت جبرائیل انسان کی شکل میں حضرت مریم کے پاس آئے. سوچنے کی بات, اگر اللہ تعالیٰ چاہتا تو بی بی مریم کے پاس تنہائی میں جبرائیل جو آدمی کی شکل میں آئے ایسا نہ بھی ہوتا, کسی اور طریقے سے پروردگار عالم وہی نازل کر دیتا, لیکن اللہ بتانا چاہ رہا ہے کہ یہ پاک و مطہر پاکیزہ عورت ایسے آدمی کو دیکھ کر کیا کہتی ہے. ان بی بی نے کہا, قالت انی اعوذ بالرحمنی منکا ان کنتا تقیا, وہ اس کو دیکھ کر گھبرائی اور کہنے لگی اگر تو پرہیزگار ہے تو میں تجھ سے خدا کی پناہ مانگتی ہوں. بی بی مریم نے جبرائیل سے کہا کہ اگر تم پرہیزگار ہو میں تو تم سے خدا کی پناہ مانگتی ہوں. جبرائیل نے کہا, قالا انا رسول ربی کے لئے احب لکے غلامن زکیہ, میں تو صاف تمہارے پروردگار کا پیامبر فرشتہ ہوں. پیامبر یعنی بھیجا ہوا, رسول کا مطلب ہوتا ہے بھیجا ہوا. لی احب لکے غلامن زکیہ, پیامبر فرشتہ ہوں تاکہ تم کو پاکیزہ لڑکا عطا کروں. قالت انا یکون لی غلام ولم یمسسنی بشر ولم اکو بغیا, بی بی مریم نے کہا کہ مجھے کیسے بچہ ہو سکتا ہے, لڑکا ہو سکتا ہے, جبکہ نہ میرا کوئی شوہر ہے اور نہ ہی میں بدکار ہوں. حضرت جبرائیل نے جواب دیا, قال کذالک قال ربک ہوا علی حین ولنجعلہ آیۃ للناس ورحمتا من نا, ایسا ہی ہوگا, تیرے پروردگار نے کہا ہے کہ یہ بات مجھ پر آسان ہے تاکہ اس کو پیدا کر کے لوگوں کے واسطے اپنی قدرت کی نشانی قرار دے اور خاص رحمت کا ذریعہ بنائے. پروردگار عالم کے لیے یہ بات بہت آسان ہے کہ بغیر باپ کے بیٹا پیدا کر دیں, اور اللہ تعالیٰ نے حضرت عیسیٰ کے لیے کہا کہ وہ رحمت ہے اور اللہ کی نشانی ہے. حضرت عیسیٰ نے جب لوگوں کے درمیان آ کر اپنی ماں کی گواہی دی, بی بی مریم نے جب بچے کو متولد کی, حضرت عیسیٰ علیہ السلام کی ولادت ہوئی تو وہ خود ایک مشکل مرحلہ تھا اور تنہا تھی, لیکن اللہ تعالیٰ بتانا چاہتے ہیں کہ امتحان جو بی بی مریم کا لیا گیا اس میں اللہ نے انہیں تنہا نہیں چھوڑا, خدا ان کے ساتھ تھا. اور پروردگار عالم نے وہی نازل کی, ان سے کہا اپنے پیروں کی جانب دیکھو, جب پیروں کی طرف دیکھا تو چشمہ جاری ہو گیا. ان سے کہا اپنے سرحانے دیکھو, جب سرحانے دیکھا تو وہ کھجور کا درخت جو سردی کا موسم تھا خشک ہو چکا تھا, اللہ تعالیٰ نے اس پہ کھجوریں اگا دی, کہا اس کو ہلاؤ, جب انہوں نے ہلایا تو کھجوریں زمین پر گرنا شروع ہو گئے, اللہ تعالیٰ نے انہیں رزق بھی دیا, کھانا بھی ملا, پانی بھی ملا. اور روحانی تسکین کے لیے پروردگار عالم نے کہا کہ اپنے بچے کو دیکھو اور اپنی آنکھوں کو ٹھنڈا کرو, عیسیٰ کو دیکھنے کے ذریعے سے ان کو روحانی سکون ملے گا, ان کی آنکھیں ٹھنڈی ہوں گی. پھر پروردگار نے کہا اب جو اگلا مرحلہ آنے والا ہے کہ لوگوں کے درمیان جائیں گی تو تہمتوں کا سامنا ہوگا, خدا نے اس میں بھی مدد کی, اس میں کہا کہ تمہیں کچھ بولنے کی ضرورت نہیں, خاموش رہنا, بچے کی طرف اشارہ کر دینا, بچہ تمہارا گواہ بنے گا اور یہ بولے گا, یہ گویا ہوگا. بی بی مریم لے کر آئیں, لوگوں نے پھر وہی باتیں کی جو لوگ باتیں کرتے ہیں کہ اے مریم تمہارا باپ پاک تھا, تمہاری ماں پاک تھی, تمہارا ماضی پاکیزہ تھا, تم نے کیا کام کیا. بی بی مریم خاموش رہی اور بچے کی طرف اشارہ کیا, حضرت عیسیٰ علیہ السلام گویا ہوئے اور انہوں نے ماں کی گود میں یہ کلام کیا. یہ سورہ مریم کی آیات ہیں 18 سے لے کے 33 تک کی آیات ہیں. قال انی عبداللہ, فرمایا میں اللہ کا بندہ ہوں, آتانی الکتاب, دیکھیں پہلا ہی جملہ یہ کہا میں اللہ کا بندہ ہوں. ہر نبی نے کہا کہ میں خدا کا بندہ ہوں, حضرت عیسیٰ نے بھی یہ کہا کہ میں خدا کا بندہ ہوں. آتانی الکتاب, اللہ نے مجھے کتاب عطا کی ہے, وجعلنی نبیا, اور مجھے نبی قرار دیا ہے, جعلنی مبارکا اینما کنت, اور مجھے مبارک قرار دیا ہے جہاں کہیں بھی میں ہوں. जब कहीं जहाँ कहीं होऊंगा, यानी जब आसमान पर उठा लिया जाऊंगा, इमाम महदी के वक्त दोबारा जरूर करूंगा, हर वक्त हजरत ईसा अलैहिस्सलाम अल्लाह की जानिब से मुबारक हस्ती है, उनकी बरकतें जारी और सारी है। हजरत ईसा हमारे दरमियान जैसे इमाम ज़माना की गैबत है, ऐसे वो भी मौजूद है, उनके वजूद से बरकतें हैं। अवसानी बिस्सलात व ज़कात, अल्लाह ने मुझे वसीयत की है नमाज की और ज़कात की, वो भी नमाज पढ़ते हैं, वो भी ज़कात देते हैं, मादुम तो हया, जब तक मैं जिंदा रहूंगा। वह बर्रम में वालिदती, और मुझे हुक्म दिया है कि मैं अपनी माँ के साथ अच्छा सलूक करूँ, मैं अपनी माँ के लिए नेकोकार हूँ। वलम यजअलनी जब्बारन शकिया, दुनिया के जाबिरों का, दुनिया के जालिमों, कल हारून का और मामून का तस्करा हुआ, इनके अंदर एक बुरी सिफत और उसके साथ मिली हुई दूसरी सिफत जरूर होती है कि ये जब्बार होते हैं, यानी जालिम होते हैं, मेहरबान नहीं होते और शकी होते हैं, उनका दिल सख्त होता है। अंबिया, अल्लाह के औलिया, आइम्मा अथार, मासूमीन, उनके अंदर ये सिफत कतअन नहीं होती। दुनिया के बादशाहों से अहले बैत को मुकायसा नहीं किया जा सकता। बस हज़रत ईसा ने कहा कि मैं जब्बार नहीं हूँ, मैं शकी नहीं हूँ, बल्कि मेरा दिल नर्म है और मैं मेहरबान इंसान हूँ। वस्सलामु अलैया, फिर अपने ऊपर सलाम किया, सलाम हो मुझ पर, यौमा वलदतु, उस दिन जिस दिन मैं पैदा हुआ, यौमा अमूतु, उस दिन जब मैं मरूंगा, व यौमा उबअसु हय्या, और दोबारा सलाम हो उस दिन जब मुझे मबऊस किया जाएगा, जिंदा किया जाएगा। तो हज़रत ईसा अलैहिस्सलाम ने परवरदिगार आलम की जानिब से जो उनको हिदायत दी थी अल्लाह ने, वो उन्होंने आगे बढ़ाया, लेकिन लोगों ने उसको कबूल नहीं किया। अब हम यहाँ बस एक तज़क्कुर दूंगी हज़रत ईसा की ज़िंदगी से कि दो तहरीफ़ात, एक ये कि खुदा मान लिया, शियत में मौलाए कायनात के हवाले से ये तहरीफ आ गई, दूसरा ये कि उनको एक ऐसा नबी माना कि जो कुर्बान हो गए और बनी इसराइल के लिए गुनाहों की मगफरत का सबब बने। हमारे दरमियान ये अकीदा आया, बहुत से शियों ने इस चीज़ को यूं जाना कि इमाम हुसैन अलैहिस्सलाम अपने घर वालों को जो लेकर चले थे, इमाम की कुर्बानी उम्मतियों के गुनाह बख्शवाने के लिए थी। कितनी बड़ी तहरीफ है अगर कोई ये सोच कर बैठ जाए कि इमाम की कुर्बानी उम्मतियों के गुनाह बख्शवाने के लिए थी। इमाम हुसैन अलैहिस्सलाम का बहुत बुलंद मर्तबा है, और अगर कोई तहरीफात वाकई करबला में लेकर आता है, कोई गाफिल होता है ज़माने के इमाम से, वो बिल्कुल ईसाइत की मानिंद है कि जैसे ईसाइत में तहरीफात आई, ईसाइयों ने दीन को मुनहरिफ कर दिया, वो दीन तो अल्लाह का दीन था, पाकीज़ा दीन था, आसमानी किताब के साथ आया था, नबी अल्लाह के थे, लेकिन तहरीफ कर दी। तो तहरीफात हर दौर में मुमकिन है, वो भी हज़रत ईसा के बारे में खबरें सुने हुए थे, सुन चुके थे, लेकिन इस्तकबाल नहीं किया। क्यों नहीं इस्तकबाल किया? क्योंकि उनके दिलों में इतनी ताकत नहीं थी, ईमान इतना कवी नहीं था। यहूदी अपना पुराना दीन नहीं छोड़ना चाहते थे, यहूदी अपने अकीदों को ख़त्म नहीं करना चाहते थे, बैतुल मुकद्दस पर अपना कब्जा रखना चाहते थे, नए पैगंबर को कबूल नहीं कर रहे। रसूल अल्लाह का तस्करा इंजील से ख़त्म कर दिया, इंजील में नबी अकरम का जिक्र था, अहमद के नाम से याद किया था, आज बाइबल में कोई नाम नहीं। आज मुसलमान कहते हैं क्यों अहले बैत का नाम नहीं कुरान में, बहुत सारे मुसलमान कहते हैं क्यों नहीं नाम हज़रत अली का, क्यों जनाब सैयदा का नाम नहीं। अल्लाह ताला बेहतर जानता है कि इसका एक जवाब ये दिया जाता है कि अगर नाम होते तो दुश्मन की निगाह होती, दुश्मन कुरान में भी तहरीफ करने की सोचता, अल्लाह को जरूरत नहीं थी कि वो एक एक नाम को लिखता। अल्लाह ताला ने कुरान करीम में कहा इन्ना नहनु नज़्ज़लना ज़िक्र व इन्ना लहू लहाफिज़ून, हमने इस कुरान को नाजिल किया और हम ही इसकी हिफाजत करते हैं। अदादारान इमाम, बहुत तहरीफ की उम्मतियों ने सिर्फ 50 साल में जुल्म किया दीन रसूल के साथ, कितना अर्सा गुजरा, सिर्फ 50 साल, और नवासे रसूल इमाम हुसैन अलैहिस्सलाम के साथ जिस बेदर्दी के साथ जुल्म और सितम किया, उसके ऊपर ईसाई राहिब भी परेशान हो गए। सारी ईसाइयत हज़रत ईसा के बाद बनी है, हज़रत ईसा के दौर में तो ईसाइयत नहीं थी, ये तहरीफ शुदा दीन था जो हज़रत ईसा के मरने के बाद बना। ईसाई राहिब और सफीर रोम जो ईसाई है, बहुत सारे लोगों को इमाम हुसैन के सर ने दीन इस्लाम की तरफ राहिब किया। सर हुसैन, जब सफीर रोम ने देखा, यजीद से सवाल किया कि किसका सर है, यजीद ने नहीं बताना चाहा, कहा तुम्हें क्या गरज है। आज अगर कोई भी वाकया शहर में होता है, जितने रिपोर्टर्स आते हैं, जितने लोग यहाँ आते हैं, सफीर होते हैं, वो वापस जाकर अपने मुल्कों में खबर देते हैं कि हम क्या देख कर आए। कहते हैं जब अपने वतन वापस जाऊंगा तो मुझे बताना है कि मैंने क्या देखा। तो बार बार सवाल करके पूछता है ये कौन है। ख्वातीन ग्रामी, आज तो आपको बहुत आसानी से खबरें मिलती हैं, उस जमाने में लोगों ने सिर्फ नाम सुने हुए थे। हाँ, जरूर सुना था रसूल अल्लाह का नाम, जरूर सुना था जनाब सैयदा का नाम, फातिमा का नाम, अली का नाम। पूछा ये कौन है, कौन हस्ती है, कहा हुसैन है, कहा इसकी माँ का नाम क्या है, हुसैन फातिमा का बेटा, अली का बेटा। कहा कौन फातिमा, फातिमा बिनते मोहम्मद। जब बिनते मोहम्मद सुना तो उस शख्स ने तड़प कर कहा तुम कैसे मुसलमान हो, हम ईसाइयों के नबी हजरत ईसा के अगर खच्चर का खुर, पैरों में जो खुर बांधी जाती है खच्चर के, उसको अगर हमने कहीं पाया तो उसको हमने ज़ियारतगाह बनाया, उसका एहतराम करते, उसको शीशे में रखते, तुमने रसूल के जीते जाते नवासे को कत्ल कर दिया। बहुत सुल्म हुआ उस कटे हुए सर के साथ। आज की मजलिस और इसके बाद की मजालिस में वो मसाइब पढ़े जाते हैं जो अरबईन के मसाइब, जो रिहाई के मसाइब हैं, कि जब बीवियों को रिहाई मिल रही थी तो रिहाई भी यूं मिली कि यजीद मजबूर हो गया ये रिहा करने पर। हर तरफ से यजीद के पास सदाएं आ रही थी, शामिल लोग कह रहे थे यजीद तूने किन लोगों पर जुल्म किया जो दिन भर तस्बीह पढ़ते रहते, इबादत करते रहते, इन्होंने क्या जुर्म किए थे, इनको रिहा क्यों नहीं करते, इनको वतन वापस भेजो। यजीद ने सैयद सज्जाद को बुलाकर ये कहा कि मौला मैं नहीं चाहता था आपके बाप का कत्ल करना। तब्दील हो गया यजीद ने अपनी बातों को बदल दिया और कहता है कि मैं नहीं चाहता था जुल्म करना, इब्ने ज़ियाद ने आपके बाबा को कत्ल करने में सबकत की है। अज़ादारा फिर कहता है मैं आपकी चंद हाजतें पूरा करना चाहता हूँ, आप तीन हाजतें मेरे सामने बयान करें। इमाम सज्जाद ने कहा है यजीद मेरी पहली हाजत यह है कि मेरे बाबा के सर को मुझे दिखा दो, मैं अपने बाबा के सर को देखना चाहता हूँ। दूसरी हाजत यह है कि वो माल जो हमारे खेमों से लूटा था, जिसमें मेरी दादी का बुना हुआ मेरा हद है, मेरी दादी का चरखा असगर का चूल्हा है, मेरी दादी की तस्वीर है, वो हमें वापस लौटा दो, बीवियों की चादरें वापस कर दो। और मौला ने कहा तीसरी हाजत यह है कि अगर मुझे कत्ल करना चाहते हो तो इन बीवियों को, इन असीरों को किसी शरीफ इंसान के साथ मदीना वापस लौटा दो। यजीद ने कहा अगर आप चाहते हैं तो शाम में क़याम करें। जनाब ज़ैनब ने कहा यजीद से कहो हमें हमारे भाई की मातमदारी के लिए, आज़ादारी के लिए घर दे दे, मैं शाम में अपने भाई का मातम करूंगी। आज़ादारों सात दिन तक भी ने उन सरों के साथ मातम किया और फिर जब रिहाई मिली तो हमारा दिल तड़पता है, बहुत एहतमाम किया गया, सवारी आई हमारी आती महफिले थी पर्दे का इंतजाम था। यजीद ने बशीर इब्ने जज़लम से कहा बहुत इज्जत और एहतराम से लेकर जाना और इसका सवार कराना, जहां कहीं रुकना चाहे तो पर्दों को दूर कर देना, कोई ना मेहरम बीवियों को ना देखे, जहां इस्तराहत करना चाहे वहां रोक देना। इमाम के खाने पीने का इंतजाम किया गया। अज़ादारों बीवी कुलसूम से जब यजीद ने कहा कि मैं खून बहा देना चाहता हूँ तो बीवी उम्मे कुलसूम ने तड़प कर कहा ए यजीद तू मेरे भाई के खून के एक कतरे का मुआवजा नहीं दे सकता, हमें माल नहीं चाहिए। जो माल रखा गया था सैयद सज्जाद ने फकरा में गरीबों में यतीमों में तकसीम कर दिया। अज़ादारा ने इमाम रिवायत नकल कर दिया अरबईन के दिन की, जब चहलुम का दिन आया इमाम के सामी जाबिर इब्ने अब्दुल्लाह अंसारी जो नाबीना हो चुके थे अतिया कूफी के साथ करबला में दाखिल हुए थे। परवरदिगार आपको अरबईन की ज़ियारत नसीब करे। आज भी करबला
अतिया से कहा मुझे मौला की कब्र पर ले जाओ। अतिया ने देखा इमाम की कब्र पर सैयद सज्जाद तख्ती लिख कर गए थे। अमादारों जानते इमाम ने क्या निशानी रखी थी कब्र हुसैन की। लिखा था हाजा कब्र हुसैन इब्न अली अल्लज़ी कुतिला शाना। ये हुसैन इब्न अली की कब्र है जिसे प्यासा कत्ल किया गया, जिसे प्यासा शहीद किया गया। अज़ादारा ने इमाम बस सैयद सज्जाद अतिया कूफी से मुलाकात करते अरबईन के मौके पर। जब अतिया कूफी और जाबिर ने सैयद सज्जाद से मुलाकात की, सैयद सज्जाद जाबिर के सीने से लिपट कर बैठ करना शुरू करते हैं। ऐ जाबिर यही वो जगह है जहाँ पर हमारा काफिला आकर ठहरा था। जाबिर यही वो मकाम है जहाँ मेरे बाबा का सर तन से जुदा हुआ। जाबिर यही वो जगह है जहाँ पास के बाजू कटे। यही वो मकाम है जहाँ भैया अली असगर के गले में तीर लगा। यही वो जगह है जहाँ असरे आशूर शाम गरीबा खेमे चलाए गए। पुरसा दीजिए बहत्तर शहदा का। मौला इमाम ज़माना हम आपको पुरसा देते हैं सैयद शहदा का, पुरसा देते हैं कासिम का, पुरसा देते हैं अब्बास के कटे हुए मासूम का। जनाब सैयदा पुरसा कबूल कीजिए। 18 साल अली अकबर का पुरसा कबूल कीजिए। साहब हुसैन का औलाद हुसैन का فَعَلَمُ الَّذِينَ ظَلَمُوا أَيَّامًا قَلَبِ يَنْقَلِبُونَ يا محمود بحق محمد يا علي بحق علي يا فاطر السماوات بحق فاطمة يا محسن بحق الحسن يا قديم الإحسان بحق الحسين يا الله يا الله يا الله پروردگار اس قلیل عبادت کو قبول فرما لے۔ خداوند ہم سب کے گناہانی کبیرہ و صغیرہ کو اس فرش عذاب کے تصدق میں بخش دے۔ پروردگارہ جتنے مومنین و مومنات التماس سے دعا کہتے ہیں جو جائز حاجات رکھتے ان کی حاجات کو مقبول فرما۔ پروردگارہ بحق محمد و آل محمد امام زمانہ کی ظہور میں تعجیل فرما۔ ہمارے لحاظ جتنے مومنین و مومنات امام کے ظہور کی تیاری کر رہے ہیں خدایا ان کی توفیقات میں اضافہ فرما۔ خداوندہ بحق محمد و آل محمد جتنے مومنین و مومنات دین کی خدمات میں مصروف ہیں، جو لوگ عزاداری سید الشہداء میں خدمت کر رہے ہیں، جو اپنے مال سے خدمات انجام دے رہے ہیں ان کے رزق میں وسعت عطا فرما، جو اپنی جان سے خدمات انجام دے رہے ہیں ان کے جسموں کو طاقت و توانائی صحت و تندرستی عطا فرما۔ پروردگار جو اپنے علم سے خدمات انجام دے رہے ہیں ان کے علوم میں اضافہ فرما۔ صاحبان ان کو اعمال صالحہ کی توفیق عطا فرما۔ بارے لہٰ جتنے مومنین و مومنات حج زیارت کے مشتاق ہیں بیت اللہ مدینہ منورہ نجف اشرف کربلا مولا شام و ایران کی زیارات سے کل مومنین و مومنات کو فیضیاب فرما۔ امام زمانہ کے ظہور میں تعجیل فرما۔ آج بھی اور امام کے آنے پر ہمیں ان کے ناصرین و یاوران میں شامل فرما۔ ربنا تقبل منا انک انت السمیع العلیم برحمتک یا ارحم الراحمین۔